तपाईं SBS रेडियो नेपालीको साथमा हुनुहुन्छ।
यस हप्ता नेपालमा कोरोनाको कुल संक्रमण 7,56,700 भन्दा बढिरहेको छ भने सक्रिय संक्रमितको संख्या 34,100 को हाराहारीमा रहेको छ। यसै गरी मृत्यु हुनेको संख्या यो हप्ता दिनकै 15-20 जनाको दरले आजसम्म 9,750,000 वरिपरि रहेको छ। 12-18 वर्षका बालबालिकालाई कोरोना विरुद्ध खोप लगाउने उद्देश्यले सरकारले फाइजर एन्ड बायोटिक कम्पनीसँग 60,00,000 डोज खोप खरिद गर्ने सम्झौता गरेको छ। यस उमेर समूहलाई चाहिने बाँकी 40,00,000 डोज भने सरकारले कोभ्याक्सको अन्तर्गत छुटमा माग्ने प्रस्ताव समेत तयार गरिसकेको छ। खोप उत्पादक कम्पनीले नेपाल सरकारलाई ढिलोमा सन् 2022 अप्रिल महिनासम्ममा सबै डोजहरू उपलब्ध गराइसक्ने जानकारी गराएको छ। यस्तै मकवानपुरको भीमफेदी कारागारमा 355 जना कैदीलाई कोरोना संक्रमण पुष्टि भएको छ। एन्टिजेन टेस्टिङमा COVID-19 पोजिटिभ आए तापनि कैदीहरूमा कोरोनाको कुनै उल्लेखनीय लक्षण भने देखिएको छैन। यसैबीच सरकारले आगामी दिनमा स्मार्ट लकडाउन गर्ने सङ्केत गरेको छ। यसअनुसार संक्रमण बढी भएको ठाउँमा स्थानीय तहले नै लकडाउन गर्न सक्ने प्रावधान राखिनेछ। जनता समाजवादी पार्टीका अध्यक्ष महन्त ठाकुरलाई जसपाकै संघीय परिषद अध्यक्ष उपेन्द्र यादवले आफ्नो गल्ती स्वीकारेमा पार्टीमा फेरि पनि सदस्यतामा कायम गर्ने भनेका छन्। दुई अध्यक्ष बीच आधिकारिक को हो त भनेर निर्णयको निम्ति निर्वाचन आयोगले बनाएको विशेष इजलासले सोमबारसम्म बहुमतको आधारमा जसपाको आधिकारिक पक्षको नाम सार्वजनिक गर्ने भनिएको छ। जसपाको कुल 51 कार्य सदस्यहरू छन् र यस हप्ता उनीहरूको पार्टी अध्यक्षको सम्बन्धित मत पनि खसिसकेको छ। उपेन्द्र यादवले आफ्नो पक्षमा 35 रहेको दावी गरेका छन्। यस विषयमा उनी थप भन्छन्,
फेरि अहिले 51 कुल संख्या रहेकोमा 34 हाम्रो पक्षमा पार्टीको पक्षमा सनाखत गरिसक्नु भएको छ। त्यो भनेको अत्याधिक बहुमत र जहाँसम्म उहाँहरूको कुरा छ, यहाँ महन्तजी रायनजीहरूको कुरा छ, उहाँहरू आफै बाटो बिराउँदै कहाँ न कहाँ पुग्नु भएको छ। गलत बाटोमा, गलत राजनीतिमा, गलत ठाउँमा पुग्नुभयो।
पार्टीको आधिकारिकता टुङ्गो लाग्ने बित्तिकै यादव पक्ष सरकारमा जाने तयारी पनि भइरहेको छ। गत मे महिनामा केपी शर्मा ओली सरकारले नागरिकता ऐन ल्याएपछि यादव र ठाकुर पक्षबीच विभाजन भएको थियो। ठाकुर समूहलाई त्यसपछि ओली सरकारमा पनि नियुक्त गरिएको थियो। पछिल्लो समयमा सर्वोच्च अदालतले नागरिकता ऐनसहित ओली सरकारलाई नै असंवैधानिक घोषणा गरेपछि निर्वाचन आयोगमा जसपाको आधिकारिकताको सवाल उठेको थियो। यादव पक्षलाई भनी प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारमा सामेल गर्ने तयारी गरेका छन्। उनले यसो गर्न आफ्नो मन्त्रीमण्डल विस्तारलाई समेत रोकेर राखेका छन्। उखु किसानहरू आफ्नै पैसा नउठेको भन्दै न्याय खोज्न काठमाडौँ आइपुगेका छन्। उनीहरू गत 2 यसै विषयलाई लिएर आन्दोलनरत छन्। सरकारसँग विभिन्न पटक सम्झौता गरेर आफ्नो घर फर्केका किसान र उनीहरूका प्रतिनिधिहरूले आफ्नो सम्पूर्ण रकम भुक्तानी गर्न नपाएपछि यसपटक पनि फेरि यही सिलसिलामा राजधानी धाउनु परेको छ। उनीहरूले यस हप्ता यसै विषयमा एक पत्रकार सम्मेलन समेत आयोजना गरेका छन्। सम्मेलनमा बोल्दै एक कृषक प्रतिनिधि भन्छन्,
यहाँ तोडफोड भयो, आगजनी भयो, राजनीतिक दलले जसरी गर्छ त्यो आन्दोलनलाई सरकारले पनि सुन्ने। हामी लोकतान्त्रिक तरिकाले किसान हौ, हामी चाहिँ आफ्नो कुरा राखौँ ससम्मानपूर्वक सरकारसँग, हामीले अनुरोध गर्दछौँ, हाम्रो कुरा सुन्दैन।
सन् 2019 जनवरीमा उनीहरूले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा चिनी मिल उद्योगीसँग सम्झौता गरेका थिए। त्यसबेला पनि सम्पूर्ण रकम नपाएपछि काठमाडौँ माइती घरमा रिले अनसन गर्ने घोषणा गरेका थिए, तर लकडाउनको कारण यो सम्भव हुन सकेन। यसै गरी उनीहरूले 2020 नोभेम्बर 3 तत्कालीन उद्योग मन्त्रीलाई स्मरणपत्र बुझाइ राष्ट्रपतिसँग भेटवार्ता गर्ने अनुरोध समेत गरेका थिए, तर उनीहरूलाई आश्वासनको भरमा फिर्ता पठाइयो। हाल किसानहरूले 5 सुगर मिलहरूबाट कुल 29 करोड रुपियाँ उठाउन बाँकी छ। सर्वोच्च अदालतको समितिले देशको न्यायपालिकामा भ्रष्टाचार बढेकोमा चिन्ता व्यक्त गरेको छ। मुद्दा पेश गर्ने तथा इजलास गठनमै अनियमितता रहेको र कतिपय न्यायाधीशहरू राजनीतिक दलहरूको प्रभावमा परेको भनेर समितिको प्रतिवेदनमा उल्लेख गरिएको छ। अदालत शुद्धिकरणको निम्ति सर्वोच्चले लिएको यस कदमको परिचालन गत वर्ष अगस्त महिनामा गरिएको थियो। यस समितिको गठन प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराले न्यायाधीश हरिकृष्ण कार्कीको संयोजकत्वमा गरेका थिए। समितिको सुझावअनुसार न्यायाधीश पदको लागि नियुक्त गर्ने बेला कुनै राजनीतिक दबाव र प्रभावमा नपरेको व्यक्तिलाई चयन गर्न भनिएको छ। पोखरामा केही निजी कम्पनीहरूले फेवाताल, सेती नदी र डेभिस फल यानि कि पातले छाङ्गोको भूभागहरूलाई व्यावसायिक दोहन गर्नको निम्ति सरकारसँग सम्झौता गरेका छन्। यस अन्तर्गत सेतीको केही क्षेत्रमा बाँध बनाएर 35 वर्षसम्मको लागि ढुङ्गा र गिट्टी निकाल्न सम्झौता भएको छ भने यस नदीको खोँच र पातले छाङ्गो पनि 40 वर्षसम्मको लागि भाडामा दिने तयारी भइरहेको छ। डेभिस फलको माथि सिसाको पुल निर्माण गरिने प्रस्ताव छ र सेती खोचमा साहसिक पर्यटनको निम्ति प्रयोगमा ल्याइने भनिएको छ। इन्जिनियरहरूले यी सबै कार्य गर्दाखेरि एकदम नराम्रो विपत्ति आउने चेतावनी दिएका छन्। यस विषयमा विभिन्न नागरिक समाज तथा संरक्षण कर्मीले सरकारलाई ज्ञापन पत्र बुझाएर राष्ट्रिय प्राकृतिक सम्पदालाई भाडामा लगाउने प्रक्रियामा रोक लगाउन माग गरेका छन्। टोकियोमा आयोजना भएको ओलम्पिक खेलमा नेपाली महिला खेलाडी समूहको कीर्तिमान प्राप्त गर्दै गौरीका सिंहले महिलाको 100 मिटर फ्री स्टाइलमा राष्ट्रिय कीर्तिमान हासिल गरेकी छिन्। यस्तै 50 मिटरको लङ कोर्समा पनि उनले कीर्तिमान हासिल गरिन्। पुरुषतर्फ खेलाडी एलेक्स शाहले 100 मिटरको पौडीमा राष्ट्रिय कीर्तिमान तोड्न सफल भएका छन्। उनी प्रथम हिट राउन्डमा विजयी हुन सफल भए पनि दोस्रो राउन्डको लागि छनौटमा पर्न सकेनन्। गिरीश सुवेदी, काठमाडौँ।
SBS नेपाली रेडियो अनलाइन र मोबाइलमा।